रेडियो भिजन 91.7 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिर्तामुड नगरपालिका वडा नम्बर 1 सँगको सहकार्यमा उत्पादित र प्रसारित हुने कार्यक्रम नागरिकका सवाल बिर्तामुड 1 सँगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बिर्तामुड नगरपालिका वडा नम्बर 1 सँगको सहकार्यमा हामीले हरेक महिनाको 1 गते बिहान बिर्तामुड नगरपालिका वडा नम्बर 1 का अध्यक्ष एवं नगर प्रवक्ता अग्निप्रसाद पाण्डेसँग जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ भने 15 गते नागरिकका सवाल बिर्तामुड 1 सँग सञ्चालन गर्ने गरेका छौँ। तर आजको अङ्कमा भने बिर्तामुडको बुधबारे हटिया अर्थात् देवीहाटका सन्दर्भमा अस्ति त्यहाँ बसेका सबैलाई हटाइएको छ र त्यहाँ नयाँ बौतले भवन बन्ने भन्ने विषय छ। यी विषय लगायतका कुराकानी गर्नुपर्ने भएकाले नगर प्रवक्ता समेत रहनुभएका अध्यक्ष अग्निप्रसाद पाण्डेसँग नै आज 15 गते पनि कुराकानी गर्न गइरहेका छौँ र उहाँ प्रत्यक्ष कुराकानीका लागि रेडियो भिजनको स्टुडियोमा उपस्थित भइसक्नु भएको छ र उहाँसँग आज विशेषतः बुधबारे हटियासँग केन्द्रित रहेर बिर्तामुड नगरपालिका वडा नम्बर 1 मा भइरहेका कामका सन्दर्भमा सम्पन्न भएका कामका सन्दर्भमा कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद, नमस्कार।
आज गणतन्त्र दिवस पनि।
हजुर,
यो गणतन्त्र दिवसलाई कसरी स्मरण गर्नुहुन्छ?
हामीले जतिखेर जनआन्दोलन पछाडिको गणतन्त्र हामीले चाहिँ स्थापना गऱ्यौँ, यसले सबैलाई एउटा बोल्न पाउने अधिकार, आफ्ना अभिव्यक्तिका स्वतन्त्रताका कुराहरू र विशेषतः मेरा लागि बोल्न पाउने अधिकारको स्थापना चाहिँ भएको छ र यसले चाहिँ नि संघीयता निर्माण गरेको छ। 3 तहको सरकार स्थापना गरेको छ। हामीले संविधान सभा निर्माण गर्न सक्यौँ। संविधान सभा यसै गणतन्त्रभित्रबाट चाहिँ नि संविधान सभाको चुनाव पनि भयो र हाम्रा 3 तहका सरकारहरू समेत बनेर अहिले क्रिया कार्यान्वयनको क्रममा चाहिँ नि भइरहेको छ। गणेशजी, यो चाहिँ गणतन्त्रले हामी सबैलाई स्वतन्त्रतापूर्वक अभिव्यक्ति गर्ने, हिँड्न पाउने, बोल्न पाउने, विशेष स्वतन्त्रतापूर्वक हिँड्न पाउने अधिकार, बोल्न पाउने अधिकारको चाहिँ प्रत्याभूति गरेको छ।
अहिले यो जुन उपलब्धि स्वतन्त्रताका रूपमा प्राप्त गरेको छ, यो स्वतन्त्रताका रूपमा प्राप्त गरेको उपलब्धि, राजनीतिक उपलब्धिहरू प्राप्त भए पनि आर्थिक रूपमा नागरिकको जीवन स्तर चाहिँ उठाउन सकिएन, फेर्न सकिएन भन्ने गरीको असन्तुष्टिहरू पनि सुनिन्छ नि। यहाँ चाहिँ स्थानीय सरकारमा विगत 6 वर्षदेखि निरन्तर वडाध्यक्षका रूपमा काम गरिरहनु भएको छ, बिर्तामुड नगरपालिकामा नेतृत्व गरिरहनु भएको छ। यी जनताका आशा अपेक्षाहरूलाई चाहिँ किन पुरा गर्न नसकिएको होला, यहाँलाई के लाग्छ?
स्वाभाविक हो, मान्छेको आवश्यकता चाहना दिन प्रतिदिन बढ्दो छ। एकपछि अर्को क्रमिक रूपमा जाने अर्थशास्त्रकै नियम हो। एउटा सकिन्छ अनि त्यसपछि त्यसको अर्को चाहिँ इच्छा आकाङ्क्षा र चाहना अगाडि बढिरहन्छ। हामीले गणतन्त्र स्थापना पश्चात स्थानीय तह आइसकेपछि हामीले धेरै काम गरेका छौँ। भौतिक पूर्वाधारतर्फ मात्रै विकास होइन, अन्य कुराहरूलाई पनि हामीले चाहिँ गरेका छौँ। बिर्तामुड नगरपालिकाले धेरै कामहरू गरेको छ, शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, कृषि एवं प्रकारका चाहिँ सबै काममा चाहिँ हामीले गरेको छ। त्यो सबै कुराहरूको एकैचोटि रिजल्ट आउन चाहिँ गाह्रो हुन्छ। सबैले आवश्यकता पूर्ति गर्न टाइम लाग्छ। अब हिजोको दिन र आजको दिनमा धेरै फरक छ। यहाँ चाहिँ नि बिर्तामुड नगरपालिकामा काहीँ पनि कोही पनि छानामुनि, खुला आकाशमुनि नबसुन् भनेर प्रत्येक ती छाना नबकाहरूलाई चाहिँ हामीले चाहिँ 1500-2000 का चाहिँ दर घरहरू हामीले वितरण गरिसकेका छौँ। त्यस्तै गरेर शिक्षाको हकमा पनि त्यही हिसाबको हामी गरेका छौँ। हामीहरूले शिक्षामा भनियो भने निशुल्क पाठ्य पुस्तक वितरण, निशुल्क विद्यार्थीहरूलाई चाहिँ ड्रेसको व्यवस्था, एउटा 6 क्लाससम्मको लागि त्यो व्यवस्था लगायत हामीले गरेका छौँ। हस्पिटलको स्वास्थ्यको बारेमा भनियो भने प्रत्येक 10 वडा चाहिँ टो वडामा प्रत्येक आधारभूत स्वास्थ्य केन्द्र भवनसहितका निर्माण गरेका छौँ। त्यसै गरी बिर्तामोड नगर हस्पिटल हामीले सञ्चालनमा ल्याएका छौँ। हामीलाई धेरै कामहरू गरेका छौँ। त्यस्तै चाहिँ अब कृषिमा जाने हो भने, पशुमा जाने हो भने समूहगत कृषिको पनि अवधारणा हामी ल्याएका छौँ। बाख्रा साँटा साँटको कार्यक्रम, भङ्गुर पालनको चाहिँ कार्यक्रमहरू, मौरी पालनका कार्यक्रमहरू एवं प्रकारका कार्यक्रम हामीले चाहिँ ल्याएका छौँ। तर परिणाम देखिन सबैमा पुगिसक्दा त परिणाममुखी हुन्छ र 20-80% छुट्यो भने 20%को त परिणाम आउँदैन। यस्तै अवस्था रहेको हुनाले यसलाई हामीले हाम्रो कार्यकालमा यसलाई पुरा गर्ने पक्षमा हामी रहेका छौँ। अडेजी
अहिले प्रवक्ताज्यू यो बिर्तामोडमा चाहिँ यहाँहरूले जे कामहरू गर्दै हुनुहुन्छ नगर अस्पताल सञ्चालन गरेर त्यसलाई चाहिँ पूर्णता दिने गरीको कुरामा लागिरहनु भएको छ, महत्त्वपूर्ण थुप्रै कामहरू गर्नुभएको छ। यहाँहरूले गरेका कामलाई मैले कम भन्न खोजेको होइन, तर पैसा बिनै गर्न सकिने सुधार गर्नुपर्ने सामान्य कुराहरू पनि यहाँहरूले चाहिँ त्यतातिर ध्यान दिनु भएन भन्छन् नि। जस्तो शिक्षाकै क्षेत्रमा यहाँहरूले आचरण शिक्षा त्यो राम्रो लागू गर्नुभयो, तर यसपटकदेखि फेरि विद्यार्थीहरूलाई किन्न लाउन थाल्नुभयो, त्यो एउटा किताब त दिइराखेको भए पनि त हुन्थ्यो नि भन्ने गरेका कुरा पनि छन् नि।
हामीले आचरण क्लासले चाहिँ सरकारी स्तरमा चाहिँ निःशुल्क प्रदान गरेको छ र प्राइभेट सेक्टरको चाहिँ हाम्रो संस्थागतलाई चाहिँ किन्नुपर्ने भन्ने कुराहरू आएको छ। यसलाई चाहिँ अब चाहिँ अझै यसलाई चाहिँ परिष्कृत गर्नुपर्ने रहेको छ।
अहिले चाहिँ अध्यक्षज्यू अब अलिकति चर्चा गरौँ न, यो बिर्तामोडको देवीहाट बुधबारे हटिया भनेर हामी चिन्छौँ, त्यसमा रहेको नगरपालिकाको जमिन चाहिँ यहाँहरूले खाली गर्नुभयो, बहुतले भवन बनाउने अब डिपिआर गर्ने भन्ने गरेको कुरा हुँदैछ, स्रोत सुनिश्चित भयो भन्ने गरेको कुरा पनि छ। केहीले चाहिँ केही राजनीतिक दलहरूले होइन त्यहाँ त पैसा छैन तँ बन्दैन मान्छे उठाएर मात्रै विचलनी पारेका हुन् भनेर पनि आरोप लगाएर विज्ञप्तिहरू निकालिराखेको विज्ञप्तिबाजीको कुरा पनि सुनिन्छ, यथार्थ चाहिँ के हो बताइदिनुहोस् न।
यथार्थ भनेको त्यो जग्गा म सुरुदेखि अलिकति आफूले जाने बुझेको रिपोर्टमा आएका कुराहरू अभिलेखका कुराहरूलाई म अलिकति चाहिँ स्मरण गर्न चाहन्छु। यो जग्गा हामीले प्राप्ति गर्ने कुरामा गाविसको नाममा प्राप्ति गर्ने कुरामा यहाँका अग्रज गोपाल संविधान सभा सदस्य माननीय गोपाल कुमार बस्नेत, हर्कलाल गिरी, हाम्रो लोकबन्धु मन्दबाको बुबा, उहाँहरूको अथक प्रयासबाट जतिखेर रामबाबु चाहिँ परसाईँ प्रवासमा रहेको बेला सिलगढीमा रहेको बेला उहाँले उहाँसँग कुराकानी गरेर समन्वय गरेर जग्गा प्राप्ति गर्ने कुरामा एउटा हाट चाहिन्छ भन्ने कुराहरू उहाँको स्मरणमा रह्यो यी तिनजना अग्रजहरूको। र त्यस पछाडि चाहिँ रामबाबुलाई गएर कुराकानी गर्ने भनिसकेपछि उहाँहरू गएर कुराकानी गर्नुभयो र कुराकानी गरेपछि उहाँले चाहिँ दिने हटियाका लागि दिने दैनिक उपभोगको लागि दिने भन्ने कुराहरूको उहाँले चाहिँ पास गरेर दिनुभयो। त्यो पछाडि विकासक्रम बढ्दै जाँदाखेरि मानिसले अनाधिकृत रूपमा सरकारले प्राप्त गरेर गाविसको भनेर चाहिँ खुलमखुला उहाँहरूले चाहिँ अब टहरा बनाउने त्यो चाहिँ लापरवाही हिसाबले बस्ने कुनै चाहिँ सङ्घ संस्थासँग गाविससँग समन्वय नगर्ने यो खालको प्रवृत्ति पनि देखियो। कतिपय कुराहरू कोही कोहीले गाविससँग जाने कुराकानी गरेर समन्वय गरेर कर समितिरहेका कुराहरू पनि अभिलेखमा देखिन्छ। तर पछिल्लो चरणमा गाविसले नै एक खालको चाहिँ टहराहरू बनाइदियो, 70-72 टहराहरू बनाएर त्यहाँ चाहिँ व्यवसाय गरेर उहाँहरूले कर तिर्ने कुराहरू पनि भयो। अब 2077 सालदेखि हामीले चाहिँ नगरपालिकाले त्यो नगरपालिकाको भवन चाहिँ खाली गरेर त्यहाँ चाहिँ कम्प्लेक्स बनाउनु पर्छ भन्ने सोचका साथ हाम्रा तत्कालीन मेयर ध्रुव कुमार सिंहकोटीको अग्रसरता उपमेयर तत्कालीन उपमेयर पवित्रजीको अहिलेको मेयर हुनुहुन्छ उहाँहरूको अग्रसरतामा त्यसलाई खाली गर्ने भन्ने कुराहरूमा चाहिँ लाग्यो। हामी सबै कार्यपालिकाका सदस्यहरू सबै लाग्यौँ, म त्यतिखेरको पनि वडाध्यक्ष अहिले पनि वडाध्यक्ष भएकोलाई त्यो स्मरण गराएको मैले सबै लाग्यौँ। लाग्दाखेरिको अवस्थामा चाहिँ त्यो हुन सकेको थिएन बजेट सुनिश्चितता भन्ने हामीले बजेट खोजी गर्ने क्रममा अब अहिले आएर बजेट सुनिश्चितताको लागि चाहिँ भइसकेको छ र नगर विकास कोषले उसले चाहिँ लगभग 1 अर्ब रुपियाँको लागतमा चाहिँ बहुतले पार्किङ सहितको बहुतले भवन बनाउने भनेर एउटा एक खालको चाहिँ उसले पत्र पठाइवरी सम्झौताको चरणमा सम्झौता भइसकेको कुराहरू म तपाईँहरू समक्ष सबै श्रोताहरूलाई चाहिँ जानकारी गराउँदै हामीले जो व्यवसाय बस्नु भएको थियो उहाँहरूलाई तपाईँहरू ठाउँ खाली गर्नुहोस् है, अब यहाँ चाहिँ तपाईँहरूकै लागि भवन बन्दैछ भन्दाखेरि कतिपय साथीहरू जानुभयो नगरमा चाहिँ जानुभयो सम्झौता गर्ने कुराहरू गर्नुभयो सम्झौता गर्ने भनेर भन्नुभयो फेरि पनि चाहिँ त्यो कार्यक्रम क्यान्सल गर्नुभयो फेरि पनि उहाँहरू फेरि जानुभयो यस्तो छ भन्न भन्दाखेरि अटेरी नै अटेरी गर्नुभयो। अब अन्तिममा आएर हामीलाई चाहिँ नि ठाउँको सुनिश्चितता हुनु पऱ्यो भन्ने भनेपछि अस्थायी ठाउँको सुनिश्चितता हुनु पऱ्यो भन्दाखेरि तपाईँहरू व्यवस्था गर्नुहोस् नगरले कहाँनिर खोज्नुपर्ने तपाईँहरू खोज्नुहोस् हामी पनि सहजीकरण गर्छौँ र नगरले पनि सहजीकरण गर्छ भनेर तपाईँहरूले चाहिँ ठाउँको सुनिश्चितता गर्नुहोस् भन्न भन्दाखेरि एक दुई ठाउँ दुर्गा थपलियाकोमा पनि खोजियो सिटी सेन्टरमा खोजियो उहाँहरूले खोज्नुभयो हामी गरेर गरेर फेरि उहाँहरूले नै त्यो बिचको एउटा चलखेल गर्ने एउटा चाहिँ समूह देखा पऱ्यो त्यो बिचमा उद्योग वाणिज्य सङ्घ उद्योग वाणिज्य सङ्घको चाहिँ नि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष उहाँहरूले चाहिँ विशेषतः व्यापारीलाई चाहिँ चलखेल गराउने काम गर्नुभयो त्यो काम पनि हुन पाएन त्यो काम पनि कतै पनि नभइसकेपछि सिटी सेन्टरमा चाहिँ 125-30 चाहिँ स्टल हुने ठाउँ छ त्यहाँ चाहिँ गरौँ भनेर चाहिँ त्यो कुराहरू भइसक्यो त्यो पनि हुँदैन भन्ने कुराहरू भएपछि हामीले अब यता सम्झौता गर्नुपर्ने चरण डिपिआर गर्नुपर्ने चरणहरू छ सोइल टेस्टहरू गर्नुपर्ने चरणहरू छ कामहरू चाहिँ धेरै भइसकेको हुन्न अब यो आर्थिक वर्षको बिचमा चाहिँ भएन भने कोल्यास हुने अवस्था छ त्यो एक अर्ब रुपियाँ हामीले हाम्रो नगर सौन्दर्य बनाउन हाम्रो नगरको चाहिँ विकास गर्न हामी नगरवासीहरूको चाहिँ सुखी समृद्धि बनाउन यहाँ नगरमा रहेका व्यवसायीलाई चाहिँ व्यावसायिक भवनमा चाहिँ प्रवेश गराउन त्यो खालको चाहिँ कार्यक्रम ल्याइरहँदाखेरि हामीले जम्मा सार्वजनिक सूचना जारी गरौँ 35 दिने सूचना जारी गरौँ 20 दिने 15 दिने 7 दिने अनि 3 दिने अनि 24 घन्टे अनि 12 घन्टे यो सबै प्रक्रिया पुरा गर्दा पनि उहाँहरू चाहिँ टेर्नु भएन नटेरेपछि उहाँहरूकै हितको लागि हामीले चाहिँ त्यो खाली गर्ने काममा लागेको गर्नेछ
अहिले त्यहाँबाट जो उठ्नुभयो उहाँहरूलाई चाहिँ भवन बनेपछि यहाँहरूले त्यहाँ बस्नका लागि ठाउँ उपलब्ध गराउनुहुन्छ सटरहरू दिनुहुन्छ पसल गर्नेलाई उहाँहरूले पाउनुहुन्छ अग्राधिकार छ के छ अवस्था
सुन्नु न गणेशजीलाई लागेको गणेशजीको लागि मात्रै हो र अग्नि पाण्डेको लागि हो र त उहाँहरूकै लागि हो उहाँहरूकै हितको लागि हो उहाँहरूलाई चाहिने हो उहाँहरूकै लागि बनाउन खोजिएको हिजो चाहिँ नि छानामुनि खुला आकाशमुनिमा उहाँहरूले चाहिँ व्यवसाय गर्नुभएको थियो नगरले चाहिँ टहर हाल्थ्यो त्यहाँ बस्नुभयो त्यस पछाडि अब अहिले चाहिँ उहाँहरूले चाहिँ कम्प्लेक्स बहुतले कम्प्लेक्समा लगेर उहाँलाई चाहिँ व्यवस्थापन गर्छौँ भनेर हामीले चाहिँ गऱ्यौँ सम्झौता गर्न आउनुहोस् भनेर उहाँहरू सम्झौता गर्न आउनुहुन्न अन्तिम चरणमा सम्झौता गर्न आउनुहोस् भनेर आउनु भएन र अन्तिम चरणमा 28 पसल चाहिँ सम्झौता गर्न नगरपालिकामा जानु जुन दिन चाहिँ टहरा खाली गरिरहेका छौँ त्यसै दिन उहाँहरूले चाहिँ 28 पसलहरूले चाहिँ सम्झौता नगरपालिकामा गरेर जानुभयो अरू उहाँहरू सम्झौता गर्न जानु भएन यो त विनम्रना हो नि त उहाँहरूकै लागि बनाएको उहाँहरूकै लागि सुरक्षाको लागि तर यसलाई उस्काउट भयो उस्काउट गर्ने कामहरूमा जस्तो वाणिज्य सङ्घको अध्यक्ष डोजनमाथि चढेर चाहिँ तोडफोड गर्ने काममा लाग्नुभयो यो त निन्दनीय कार्य हो नि त आज चाहिँ लाखौँ लाख चाहिँ त्यहाँका चाहिँ व्यापारीहरूको चाहिँ क्षम चाहिँ नोक्सान भएको छ यो व्यापारी उठाउने व्यापारीहरूले हामीलाई भनिसकेको छ हामीले सामान प्याक गरेको पनि उठाउन दिन्न तपाईँ नउठाउनुहोस् भनेर भन्नुभयो तपाईँहरूले चाहिँ नउठाउनुहोस् हामी त्यसको व्यवस्था गर्छौँ भन्नुभयो र हाम्रो क्षति भयो यसको क्षतिको जिम्मेवारी उद्योग वाणिज्य सङ्घले लिनुपर्छ त्यसमा पनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले लिनुपर्छ भनेर उहाँहरूले चाहिँ भनेको नगरपालिकामा एउटा कुराकानी गर्नुभएको छ हामीसँग भेटेर कुराकानी गर्नुभएको छ भने पछाडि अवस्था त्यस्तो भयावह स्थिति त्यो त्यही साथीहरूले चाहिँ गरिदिनु भएको गण्डी चाहिँ
उद्योग वाणिज्य सङ्घको अध्यक्ष वरिष्ठ उपाध्यक्षहरू चाहिँ के राजनीतिक प्रतिशोधका कारण यहाँहरूसँग बायस भएर नगरपालिकासँग बायस भएर लाग्नु भएको कारण के हुनसक्छ
जुन संस्थाले स्थानीय तल मान्दैन मान्दैन भन्यो 25 दिन पोहोर गत वर्ष 25 दिनको दिन हामीले निर्वाचित आएको 25 दिनदेखि उहाँहरूले तिनै व्यापारीहरूलाई जो चाहिँ नि खुला रूपमा बस्नुभएको थियो जसले चाहिँ जबरजस्ती टहरा बनाएर बस्नुभएको थियो उहाँहरूले विद्युतको चाहिँ चाहिन्छ भनेर हाम्रो नाममा दर्ता गरिदिनुपर्छ विद्युत भनेर हाम्रो नाममा लिनुपर्छ भनेर उहाँहरूले नेतृत्व गरेर चाहिँ विद्युतको लागि चाहिँ एउटा आन्दोलन गरेर जानुभयो यो संविधान त कानुन त जम्मा 3 महिनासम्म 90 दिनसम्म कसैले केही गर्न पाउँदैन कुनै कुराहरू विरोध गर्न पाउँदैन उहाँहरूले 25 दिनदेखि चाहिँ सुरु गरेर ल्याएको आन्दोलन हो उहाँले उहाँहरूले चाहिँ यो गलत काम घृणित काम गर्नुभएको छ त्यतिखेर पनि तिनै व्यापारीलाई उचालेर तिनै व्यापारीको आज चाहिँ मरणासन अवस्था बनाइदिनु भयो तिनीको तिनै व्यापारीहरूको चाहिँ सम्पत्तिलाई चाहिँ पसललाई चाहिँ छेद विच्छेद पारिदिने काम गर्नुभयो उहाँहरूले त्यसैले हामीले संयमित नगरपालिका संयमित छ उहाँहरूलाई हामी तपाईँहरूकै लागि बनाइएको हो तपाईँहरूकै लागि व्यवस्थापन हुन्छ, धैर्यता लिनुहोस्, कसैको उस्काटमा नलाग्नुहोस्। राज्य सरकार भनेको सरकारै हुन्छ, तपाईँहरूको हित संरक्षण गर्ने, सम्पत्तिको सुरक्षा गर्ने, तपाईँको चाहिँ जीवधनको सुरक्षा गर्ने, राज्यको सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने सबै अधिकार भने चाहिँ सरकारको भएको हुनाले त्यो हामी चाहिँ त्यसको चाहिँ व्यवस्था आइसकेपछि भवन बनेपछि तपाईँहरूकै लागि हामीले चाहिँ सुम्पनी हो, तपाईँहरूलाई नै दिने हो। गणेशजी,
अहिले यो त भयो बुधबारे हटियाको कुरा, फोहोर व्यवस्थापन पनि उत्तिकै चुनौती छ अघि।
हामीले फोहोरलाई सेग्रिगेसन गर्ने, सर्टिङ गर्ने, छान्ने कामको ट्रेनिङ हामीले चाहिँ नगरपालिकाभरि सप्ताह कार्यक्रम मिना बनाएर त्यो पनि हामीले गऱ्यौँ र त्यसबाट चाहिँ अलिकति उपलब्धि भएको छ। र हामीले अब यो चाहिँ जेठको चाहिँ लगभग अन्तिमदेखि हामी चाहिँ नि फोहोर हाम्रो चाहिँ नि कन्काई बिर्ता अर्जुन नव ऊर्जा नवकरणी केन्द्रमा लगेर हामी चाहिँ त्यो राख्छौँ, विसर्जन गर्छौँ। त्यहाँबाट ग्यास उत्पादन हुन थालिसकेको छ, त्यसैले सबैलाई फोहोरको सर्टिङ गरिदिने, सेग्रिगेसन गरिदिनुहोस् भन्ने सबै हामी चाहिँ नि नगरपालिकाकै तर्फबाट म यहाँलाई हार्दिक अनुरोध गर्दछु। हाम्रा सामग्री पनि तयार भइसकेका छन्, चाहिँ अब कुहिनी फोहोरलाई कसरी लाने भन्ने कुराहरूको व्यवस्थापन भइसकेको छ र हामीले चाहिँ प्रत्येक वडामा प्रत्येक टोल विकासका चाहिँ पदाधिकारीहरूलाई राखेर एउटा प्रशिक्षण कार्यक्रम पनि गरिसकेका छौँ। सोही मुताबिक हामीले चाहिँ अब सुरु गर्छौँ। घटेजी,
अहिले यी त भए नगरका महत्त्वपूर्ण जल्दा बल्दा सवालहरू, अलिकति ओडातिर फर्क्यौँ न। यहाँले असारे बजेट मेरो ओडामा हुँदै हुँदैन भन्नुहुन्थ्यो, चालु आर्थिक वर्षका सबै काम सम्पन्न भए, अहिलेको अवस्था के हो? भौतिक पूर्वाधारतर्फ के छ अवस्था?
भौतिक पूर्वाधारतर्फ 20 कार्यक्रमहरू हाम्रा सम्पन्न भइसके, त्यसमध्ये एउटा कोटेसनबाट र एउटा अलि ठुलो रकम चाहिँ इबिटबाट चाहिँ भएको छ, त्यो चाहिँ कार्यक्रमको चरणमा छ। अन्य कुराहरू सबै हामीले चाहिँ सम्पन्न गरिसकेका छौँ। जो चाहिँ असारे बजेट हामी चाहिँ यो गर्दैनौँ हुँदैनौँ भनेर भनेका छौँ, जेठमा हामीले चाहिँ योजना हामी देख्न पाउँदैनौँ भनेका छौँ, र हामीले देखेका पनि छैनौँ, सकेका छौँ।
ती दुईवटा पनि सकिन्छन्,
दुईवटा एउटा एउटा
कुन कुन काम हो?
एउटा चाहिँ वडा कार्यालयदेखि मास्टर चाहिँ बाटो छ, त्यो बाटो कोटेसनबाट आएको छ, र एउटा चाहिँ धिमाल बस्तीको बाटो चाहिँ त्यहाँको साथीय उपभोक्ता समितिले चाहिँ अब हामीले चाहिँ नि सहभागिता उठाउन नसक्ने अवस्था छ भनेर उहाँहरूले भनेपछि उहाँहरूले जिम्मा लाउनुभयो र हामीले चाहिँ त्यो इबिटमा चाहिँ हालेर इबिट लगाएका छौँ धिमाल बस्तीको बाटोलाई।
त्यो चाहिँ अब ठेक्का लागेर काम हुन्छ?
हजुर हजुर।
कति पैसाको हो काम?
25 लाख हो त्यो।
अहिले सामाजिक विकासतर्फ चाहिँ?
सामाजिक विकासतर्फ हामीले धेरै कामहरू गरेका छौँ, जस्तो एउटा अपाङ्गता भएका साथीहरूलाई कुचो बनाउने, कुचो बनाएर आत्मनिर्भर बनाउने कार्यक्रमहरू गरेका छौँ। ज्येष्ठ नागरिकलाई भ्रमण गरेर चाहिँ नि उहाँहरूको सम्मान गरेका छौँ, अनि अन्य धेरै नै कार्यक्रमहरू हामीले गरेका छौँ भनेपछि, र हामीले यी कुरालाई हामीले क्रमिक रूपमा अबको विकास भनेको भौतिक पूर्वमा मात्रै होइन, हामीले त्यसमा चाहिँ केही कुराहरू चाहिँ अझै बाँकी छ। सामाजिक गतिविधि, जनताको चाहिँ आय आर्जन गर्ने कुराहरू, तल्लो कम आय आर्जन गर्नेहरूलाई कसरी विपन्न सम्पन्नता बनाउने भन्ने कुराहरूतिर हामी केन्द्रित हुनुपर्छ भनेर मैले पटक पटक भनेको छु, र हामीले यसपालिको बजेटलाई लगभग त्यही खालको चाहिँ हामीले चाहिँ कार्यान्वयनमा चाहिँ जानेछौँ। र सबै साथीहरूलाई भौतिक पूर्वाधार मात्रै विकास होइन, बाटो बनाउनु मात्रै विकास होइन, ड्रेन बनाउनु मात्रै विकास होइन, त्यो पनि हो, विकासको प्रथम चरण भनेको बाटो हो, तर हामीले 5 उपलब्धि गरेका कुराहरूलाई पनि त्यसले चाहिँ अब उपलब्धिमा आइसकेको छ, अब सधैँभरि त्यसैमा लाग्दैन, अब फड्को उहाँहरूको चाहिँ जीवनस्तर, बाटोमा हिँड्ने मान्छे खाली खुट्टामा हिँडिरहेको हुन्छ, उसले चप्पल किन्न पाउँदैन, बाटो बनाएर के गर्ने, उसले चप्पल किन्न सक्दैन, बाटोमा तातेर चाहिँ हिँड्न सक्दैन भने उहाँहरूले चाहिँ आफूले कमाएको आम्दानीको चाहिँ स्रोतले चप्पल लाएर चाहिँ त्यो पिचामा हिँड्ने चाहिँ वातावरण हामीले गर्नुपर्छ, त्यो पेपर्समा हिँड्ने वातावरण हामीले गरिदिनुपर्छ, र त्यो कार्यक्रमहरू हामीले चाहिँ अगाडि बढाउँछौँ। गण्डीजी,
भनेपछि कस्ता कार्यक्रम आउँछन्
अब? जस्तो चाहिँ रोजगार, अघि मैले भने नि रोजगारमूलक कार्यक्रमहरू, रोजगारमूलक कार्यक्रमहरूमा अब कुन कुन कुराहरू चाहिँ ल्याउने, जस्तो हामीले चाहिँ एउटा चाहिँ अहिले चाहिँ होम वायरिङ मतलब हाउस वायरिङ, हाउस वायरिङको ट्रेडिङ चलिरहेको छ, 1 वडाले गरेको छ, त्यस्तै विपन्न परिवारहरूलाई जो जसले चाहिँ निवेदन दिनुभयो उहाँहरूले चाहिँ हामीले ड्राइभिङ लाइसेन्सको लागि चाहिँ हामीले चाहिँ ट्रेनिङ गरिरहेका छौँ। आयार्जन उहाँहरू सिकेर कम्ती सिपमूलक त बन्नुभयो, सिप दिएपछि उहाँहरूले चाहिँ कुनै भाडामा पनि काम गर्न सक्नुहुन्छ, कोहीले चाहिँ ऋणबाट पनि ल्याएर चाहिँ अटो चलाउन सक्नुहुन्छ, या चाहिँ चार चक्के गाडी किनेर चलाउन सक्नुहुन्छ गाडी ड्राइभिङ भइसकेपछि, त्यो भनेर हामीले त्यो अवस्था गरेका छौँ। जस्तै हामीले चाहिँ एक नहुने दुईजना परिवारलाई चाहिँ हामीले भ्यान उपलब्ध गराएर चाहिँ ठेला भ्यान चलाएर चाहिँ उहाँहरूले पनि आयोजन गर्नुभएको छ। यी कार्यक्रमहरू छन् हाम्रा, धेरै कार्यक्रमहरू गरेका छौँ हामीले, यस्तै कार्यक्रमहरू हामी ल्याएर कम्तीमा आय आर्जन चाहिँ वृद्धि होस्।
अहिले टोल विकास संस्थाहरूमा चाहिँ यहाँले आउँदो वर्षका लागि अब योजनाहरू के हुन्, के चाहिँ हाल्नुपर्छ, तपाईँहरूको प्राथमिकता के हो, ती विषय ल्याउनुहोस् भनेर टोल विकास संस्थाहरूसित मागिसक्नुभयो?
अहिले मागेको छैन, सिलिङ आएपछि त्यसलाई चाहिँ अगाडि बढाउँछौँ। बजेटको सिलिङ, सिलिङको चाहिँ चरण कस्तो हुन्छ त्यस पछाडि हामीले चाहिँ त्यसलाई चाहिँ अगाडि बढाउँछौँ र हामी अब छिट्टै मिटिङ गरेर ती कुराहरू अगाडि बढाइहाल्छौँ।
आज अब सङ्घीय सरकारले बजेट ल्याउँदैछ, यहाँहरूले पनि असार 10 ल्याइसक्नुपर्छ भनिसकेपछि करिब 25 समय छ। यहाँ चाहिँ आफ्नो वडाका सबै घर, सबै टोल, सबै बाटो, सबै ठाउँमा पुगिसक्नु भएको छ, सबै ठाउँमा पुग्नु भएको छ, यहाँ चाहिँ हरेक मान्छे चिन्नुहुन्छ पनि, साँच्चैको एक नम्बर वडाका नागरिकहरूलाई अहिले तपाईँले भने जस्तो आय आर्जन गर्ने खालको, समृद्ध बनाउने खालको गरिका चाहिँ के कामहरू गरौँ भने चाहिँ नागरिकहरूलाई समृद्धितर्फ लगिन्छ होला भन्ने के सोच्नु भएको छ?
बेरोजगार नहुन्, बेरोजगारलाई चाहिँ उन्मूलन गर्ने कुराहरू, कम्तीमा एक घर एक रोजगार, एक घर एक रोजगार हुनु पर्यो। धेरै ट्रेनिङहरू आएको छन्, उहाँहरू चाहिँ ट्रेनिङमा सामेलै हुनुहुन्न, सामेलै हुनुहुन्न, अचम्म। मैले चाहिँ ड्राइभिङ लाइसेन्सको लागि निकालेको विपन्न परिवार, हामीले चाहिँ गएँ म धिमाल बस्तीका चाहिँ युवाहरूलाई भएर कुराहरू गरेँ, तपाईँहरू जानु होइन हामी चाहिँ ट्रेनिङमा जाने जाने हाउस वायरिङको आएको छ त्यहाँ जानु होइन त्यो त्यहाँ काममा जाने हामीले त काम छुट्छ भनेपछि कम्तीमा धिमाल बस्तीका चाहिँ युवाहरू रोजगार त हुनुहुन्छ। सबभन्दा पिछडिको क्षेत्र, पिछडिको ठाउँ, पिछडिको वर्ग भन्छ, त्यस्तो छैन। हाम्रो एक नम्बरमा भनियो भने लगभग रोजगार नभएको चाहिँ घर छैन, रोजगारी नभएको घर छैन, सबै रोजगारीमा हुनुहुन्छ, एउटा न एउटा घरमा चाहिँ रोजगारी हुन्छ, नभए दुई दुईवटा घरमा रोजगार हुन्छ। त्यसमा चाहिँ श्रमिक महिला चाहिँ जस्तो चाहिँ निर्माणका चाहिँ श्रमिक पनि रोजगारै हो, कुनै चाहिँ अब कोही ड्राइभिङमा हुनुहुन्छ, कोही के हुन्छ, हरेक हिसाबमा चाहिँ लागिरहेको हुनाले त्यस्तो अवस्था चाहिँ छैन। तर पनि छैन भने हामीले चुप लाग्नु हुँदैन, क्षमता आफ्नो चाहिँ नि वडाको चाहिँ नि क्षमता अनुसार वडाले जुन के वर्गमा परेको छ वडा त्यो वर्गको हिसाबमा हेरेर वर्गीकरणमा के परेको छ त्यो हिसाब हेरेर सबै गरेर त्यसलाई चाहिँ अगाडि बढाउने चाहिँ हाम्रो चाहिँ कार्यक्रम छ, सोही मुताबिकको चाहिँ यो कार्यक्रमहरू आउँछ।
अहिले बिर्तामुड नगरपालिकाकै प्राथमिकता चाहिँ यहाँ नगरको प्रवक्ता पनि पुरानो जनप्रतिनिधि पनि यहाँलाई चाहिँ बिर्तामुड नगरपालिकामा के काम गरौँ भने चाहिँ यो नगरपालिका अझ राम्रो होला भनेर यहाँले सोच्नु भएको, जस्तो एउटा बौतले पार्किङ सहितको भवन बनाउने, पार्किङको व्यवस्थापन गर्न सकिएला, फोहोर मैलाको व्यवस्थापनका लागि पर कन्काईमा चाहिँ कामहरू गरिरहनु भएको छ, नगर अस्पतालको कामहरू गरिरहनु भएको छ, यी गरेका कामहरू गरिरहँदा अब थप चाहिँ के गर्नु पर्ला भन्ने लागेको छ?
5 भौतिक पूर्वाधारको चाहिँ एउटा अभियान बन्यो भने साथसाथै चाहिँ केही चाहिँ अब थोरै भए पनि चाहिँ आर्थिक आयोजनको चाहिँ कार्यक्रम बन्यो भने अब आर्थिक आयोजनको चाहिँ अभियान बनाउनु पर्छ भन्ने कुराहरू हो। अनि ब्युटिफिकेसन, बिर्तामुडलाई चाहिँ सौन्दर्यीकरण कसरी गर्ने भनेर एउटा चाहिँ हरित नगर बनाउनु पर्छ कि हरित नगर बनाउनु अनिवार्य, एउटा बोट एउटा एक घरमा एउटा बोट अनिवार्य लगाउनुपर्छ, हरितको हरित नगर बनाउने अभियान पनि हामीले सुरु गर्नुपर्छ। अब हामीले यही काम गऱ्यौँ भनेर चाहिँ देखाउने सबै देखिएका छन्, यी गऱ्यौँ र यी गर्न बाँकी छन् भन्ने कुराहरू चाहिँ अब कति छन्, पहिला चाहिँ हामीले चाहिँ यही त्यो यो त्यो यो त्यो यति काम छ यो त्यो भन्थ्यौँ, तर अहिले त्यस्तो छैन, अब कति छन् काम गर्न बाँकी हामीले खोज्नुपर्ने स्थिति बन्दैछ बिर्तामुड नगरपालिकामा। अब बिर्तामुड नगरपालिका 5 सौन्दर्यीकरण पनि आउँछ, सफा सुन्दर हरियाली नगरपालिका बनाउने लक्ष्यका साथ यहाँका चाहिँ हाम्रा चाहिँ पिछडिएका वर्गको उन्नति प्रगति र आर्थिक आय आर्जनका लागि अगाडि बढ्नेछौँ। बेरोजगारलाई रोजगार दिने कार्यक्रमहरू पनि अगाडि बढेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम पनि अगाडि बढेकै छ, त्यो चलिरहेकै छ। एवं प्रकारबाट कतै न कतैबाट चाहिँ उहाँहरूको रोजगार बढाउने र आय आर्जन वृद्धि गर्ने काममा चाहिँ बिरतामो नगरपालिका लागेको छ गणेशजी।
अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम नागरिकलाई, बिरतामोडवासीलाई नगरको प्रवक्ताका रूपमा, वडा नम्बर एकको अध्यक्षका रूपमा थप सन्देश के छ?
आज गणतन्त्र दिवस, गणतन्त्र दिवसमा, गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नगरवासी, मेरो आफ्नो वडा, सम्पूर्ण नगरवासीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु गणेशजी।
हाँ, धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिका वडा नम्बर एकका अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे, नागरिकका सवाल बिरतामोड एकसँग विशेष कार्यक्रममा कुराकानी गर्दै। आजका लागि नागरिकका सवाल बिरतामोड एकसँग कार्यक्रम यति नै। आगामी 1 गते जनतासँग अध्यक्ष, नागरिकसँग अध्यक्ष, बिरतामोड वडा नम्बर एकका अध्यक्षसँगको कुराकानी भनेको, बिरतामोड एकका अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेसँगको कुराकानीका साथ उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।